र अवसर
उत्पादन उपभोक्ता र बजार
अर्थ जगत को प्रष्ट चित्र
इकोनोमिक टाइम्स थाहा संचार नेटवर्क मा
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड तपाईं हाम्रो घर आँगन को बैंक महालक्ष्मी विकास बैंक सबल बैंक सबल सहकार्य
नमस्कार थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा कभर .com पनि संसारभर सुन्न सकिन्छ। कोभिड 19 को महामारीबाट हवाई क्षेत्र थला परिरहेको बेला चार नयाँ हेलिकप्टर कम्पनी उडानको तयारीमा लागेका छन्। त्यही केही विमान कम्पनी नयाँ लगानीकर्ता भित्रिएका छन्। विदेशी पर्यटक अहिलेसम्म आउन नसकेको र स्वदेशी यात्रु पनि सस्तो भाडा उडाउनु गर्नुपर्ने अवस्थाका बीच पनि यस क्षेत्रमा नयाँ कम्पनीहरू आउन लागेका हुन्। तर पछिल्लो समय हेलिकप्टर र जहाज कम्पनीमा नयाँ लगानी भित्रन लागेको, यता एयरलाइन्सतर्फ पनि सिमरिक सीता तथा सौर्य एयरलाइन्समा नयाँ लगानीकर्ता थपिने र नयाँ जहाज खरिदको प्रक्रिया पनि अगाडि बढेको छ। नयाँ कम्पनीहरू पनि आउने क्रम चलिरहेको छ। पुरानोहरूले पनि यस क्षेत्रलाई चलायमान बनाउन खोजिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउनुहुन्छ। कोभिड 19 पछि अब पर्यटक पनि आउने हिसाबले नयाँ कम्पनीहरूको चासो बढेको हुनसक्छ, महानिर्देशक पोखरेलले भन्नुभयो। गत वर्ष 3 हेलिकप्टर कम्पनी मुस्ताङ, आरएस र अन्नपूर्ण हेलिकप्टरले इज्जत पाएका थिए। ती तिनैवटा कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति एओसीको प्रक्रियामा छन्। त्यसमध्ये मुस्ताङ हेलिकप्टरले एक थान हेलिकप्टर खरिद गरेसँगै एओसी पाउने अन्तिम चरणमा रहेको छ। यता आरएस र अन्नपूर्णले इजाजत लिएर पनि हेलिकप्टर भने ल्याएका छैनन्। हेलिकप्टर नल्याएसम्म एओसी नपाउने व्यवस्था छ। इजाजत पाएका 2 वर्षसम्म पनि हेलिकप्टर नल्याएमा इजाजत खारेज हुने व्यवस्था गरिएको छ। यता केही साता अगाडि मात्रै हेलिकप्टर क्षेत्रमा नयाँ कम्पनीका रूपमा रोयल तिर्लोक एयरलाइन्स भित्रिएको छ। मन्त्रालयबाट तिर्लोक हेलिकप्टरले सञ्चालनका लागि लाइसेन्स प्राप्त गरेको छ। निर्माण व्यवसायमा संलग्न अनिल गौतमले रोयल तिर्लोक एयरलाइन सञ्चालन गर्न लाग्नु भएको हो। यो सँगै नेपालमा हेलिकप्टर कम्पनीको संख्या 14 पुगेको छ। मन्त्रालयबाट नयाँ हेलिकप्टर कम्पनीका रूपमा आरएसएमा राज साउद सञ्चालक रहेका छन्। यस्तै मुस्ताङमा रोनाल्ड लामिछाने रहनुभएको छ। भुवन प्रधान सञ्चालक रहेको अन्नपूर्ण हेलिकप्टर कम्पनी रहेको छ। गत वर्षदेखि नै उडानकै गर्ने प्रक्रियामा अगाडि बढाएको भए पनि कोभिडका कारण 1 वर्ष धकेलिएको मुस्ताङ हेलिकप्टर कम्पनीका सञ्चालक रोनान लामिछानेले बताउनुहुन्छ। एओसीका लागि अन्तिम चरणमा काम भइरहेको र छिट्टै उडान गर्ने गरी काम गरिरहेका छौँ, लामिछानेले भन्नुभयो। मन्त्रालयबाट अनुमति पाएपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण वायुसेवा सञ्चालक अनुमति पत्र एओसी लिनुपर्छ। एओसी लिएपछि मात्रै व्यावसायिक उडान गर्न पाइन्छ। एओसी लिन प्राधिकरण तोकिएको शर्त पुरा गर्नुपर्ने हुन्छ। नयाँ जहाज कम्पनीले इजाजत लिन कम्पनीमा 15 करोड रुपियाँको चुक्ता पुँजी देखाउनुपर्छ। 10,000 निवेदन दस्तुर र 1,00,000 रुपियाँ राजस्व दाखिला गर्नुपर्ने हुन्छ। केही दिन अगाडि मात्रै अर्को हेलिकप्टर कम्पनी डाफे एयरलाइन्सले संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा इजाजतका लागि आवेदन दिएको छ। कम्पनी 2 हेलिकप्टरबाट उडान गर्ने गरी प्रस्ताव पेश गरेको छ। कोभिड 19 सङ्कटका बिच थपिँदै 4 हेलिकप्टर कम्पनी, कम्तीमा 4 अर्ब लगानी, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। यता कोभिड 19 कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्र अझै सुधार आएको छैन। पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रङ्क रुट तराई जिल्लाका उडानमा उल्लेख्य सुधार आए पनि स्टल रुट पहाडी तथा हिमाली जिल्लाका उडान र हेलिकप्टर उडानमा सुधार नहुँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समातेको छैन। यसका साथै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको पनि व्यवसाय गति लिन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार कोभिड 19 महामारीपछि हाल आन्तरिकतर्फको ट्रङ्क रुट र स्टल रुट आउने जाने गरी दैनिक करिब 200 उडान भइरहेको छ। कोभिड 19 महामारी अघिसम्म ती दुवै रुट दैनिक औसत 300 उडान हुने गर्दथ्यो।
अहिले ट्रंक रूटको सबै वायुसेवा कम्पनीले करिब 80% अकुपेन्सी जहाज उडाइरहेका छन् तर इस्टर्न रूटमा उडान नगन्य संख्यामा भइरहँदा 50% भन्दा पनि कम अकुपेन्सी भएको छ। फाटफुट रूपमा हुने इस्टर्न रूटको उडानमा कार्गोको हिस्सा बढी हुने गरेको आन्तरिक वायुसेवा सञ्चालक संघले जानकारी गराएको छ। आन्तरिक उडान पुरानै लयमा फर्किँदै गएको तथ्याङ्कले देखाए पनि सबै आन्तरिक उडानमा जहाज भने उड्न सकेका छैनन्। ट्रंक रूट भएको घाटालाई नाफामा परिणत गर्ने व्यवसायीहरू सफल भए पनि इस्टर्न रूट र हेलिकप्टर कम्पनीले भने घाटा खाएर थन्किने परेको अवस्था रहेको छ। यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ हाल आउने जाने गरी 30-36 उडान हुँदैछन्। कोभिड अगाडि अन्तर्राष्ट्रियतर्फ 65 उडान हुन्थ्यो। आन्तरिकतर्फ यात्रुको दैनिक चाप करिब 10,000 हारिमा पुगेको छ। आन्तरिक उडानको सङ्ख्या पहिलेको तुलनामा केही कम भए पनि अकुपेन्सीका आधारमा पुरानै लयमा फर्किएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रियतर्फ भने उडान र यात्रुको सङ्ख्या खासै प्रगति नभएको उहाँले बताउनुभयो। नेपाल वायु सेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भर्दै आएको निगमले भने हाल करिब 80% अकुपेन्सी उडान भर्दै आएको छ। 80% अकुपेन्सी उडान भरेको निगमले हङकङ उडान बाहेक अन्य गन्तव्य उडानमा सञ्चालन खर्च उठाउन समस्या भएको स्रोतले जनाएको छ। निगमले अन्तर्राष्ट्रियतर्फ 6 गन्तव्यमा उडान गर्दै आएको छ भने आन्तरिकतर्फ काठमाडौँका 7 गन्तव्य र नेपालगञ्जबाट 7 गन्तव्य उडान गर्दै आएको छ। सरकारको तथ्याङ्क अनुसार सन् 2020 नोभेम्बरसम्म समग्र उडान क्षेत्र अन्तर्राष्ट्रिय हवाई उडानमा करिब 86% र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा करिब 72% कमी आएको छ। घाटामै उड्डयन क्षेत्र इस्टर्न रूट र हेलिकप्टर उडान सुधार नआउँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समात्न सकेन। अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। बिमा कम्पनीहरूले कृषि पर्यटन जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न चासो नदिएको पाइएको छ। बिमा समितिले 2 वर्ष अघि नै लगानी निर्देशिका परिवर्तन गरी कम्पनीहरूलाई पूर्वाधार लगानी गर्ने बाटो खुला गरे पनि एकदमै न्यून कम्पनीले मात्रै यस क्षेत्रमा लगानी गरेका छन्। निर्देशिका अनुसार कम्पनीहरूले लगानी गर्न चासो नदिएपछि बिमा समितिले क्षेत्र नै तोकेर पूर्वाधार लगानी गर्न निर्देशन दिएको छ। निर्देशिका परिवर्तन गरी कृषि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेका थियौँ। बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले भन्नुभयो, कम्पनीको लगानी बैङ्कको मुद्दती खाता र सेयर बजारमा मात्र केन्द्रित भएपछि पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिएका हौँ। हाल 19 जीवन र 20 निर्जीवन बिमा कम्पनी रहेका छन्। त्यसमध्ये 2 जीवन र 6 निर्जीवन बिमा कम्पनीले मात्रै कृषि जलस्रोत पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गरेका छन्। समितिका अनुसार चालु आर्थिक वर्षको असोजसम्म जीवन बिमा कम्पनीले 3.5 अर्ब रुपियाँको लगानी गरेकोमा 2 अर्ब मात्र पूर्वाधार क्षेत्रमा छ। यसमा प्राइम लाइफ इन्सुरेन्समा 15.69 करोड र नेपाल लाइफको 1.86 करोड रहेको छ। निर्जीवन कम्पनीहरूको कुल 60.46 करोड लगानी गरेकोमा 13.44 करोड पूर्वाधार क्षेत्रमा लगानी छ। यसमध्ये एनएलजीले 1.71 करोड, शिखरले 3.78 करोड, प्रभुले 4.66 करोड, सगरमाथाले 89 लाख, नेको इन्सुरेन्सले 23.81 करोड रुपियाँ लगानी गरेका छन्। समितिले 2075 चैतमा बिमकको लगानी निर्देशिका 2075 जारी गर्दै बिमा कम्पनीहरूले विभिन्न आर क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो। तर कम्पनीहरूले अहिलेसम्म आफूसँग भएको लगानी योग्य रकम पूर्वाधार विकास क्षेत्रमा लगानी गर्न चासो नदिएको समितिले जनाएको छ। निर्देशन अनुसार कम्पनीहरूले सरकारको बचत पत्र र ऋणपत्रमा कम्पनीको कुल टेक्निकल रिजर्भ 5%, पूर्वाधार बैङ्कको मुद्दतीमा 40%, घर जग्गा व्यवसाय 5%, सूचीकृत कम्पनीको साधारण सेयरमा 10% र अग्राधिकार सेयरमा 20% लगानी गर्न सक्ने प्रावधान राखिएको छ। बिमा कम्पनीको लगानी पूर्वाधारमा नगण्य कारोबार दैनिकमा समाचार रहेको छ। मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेको भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुर्याएको छ। केन्द्रले आयोजनालाई नभत्काई नबिगारी परीक्षण गर्न सुरु भए पनि प्रयोगशाला नहुँदा पूर्ण रूपमा परीक्षण भने हुन सकेको छैन। केन्द्रले सिंहदरबार परिसरमा रहेको आफ्नो भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव तथा प्रवक्ता ज्ञानराज सुवेदीले प्राविधिक परीक्षणका विश्वसनीय गोपनीयता तथा गुणस्तर कायम गर्न केन्द्रले 2 महिनाभित्र नभत्काई नबिगारी परीक्षण सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, प्रयोगशालाका लागि आवश्यक उपकरण आइसकेका छन्। 2 महिनाभित्र प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा आउनेछ। राष्ट्रिय सतर्कता केन्द्रमा परेका उजुरी अनुसन्धान गर्ने क्रममा केन्द्रले आफ्नै प्रयोगशाला परीक्षण गरेर आवश्यक परिणाम थप विश्वसनीय भएकोले केन्द्रबाट गरिने अनुसन्धानको सङ्ख्या वृद्धि हुनुका साथै प्रभावकारी हुने उहाँले बताउनुभयो। भौतिक पूर्वाधारको प्राविधिक ल्याब प्रयोगशालाका लागि आवश्यक उपकरण आइसकी 2 महिनाभित्र पूर्ण सञ्चालनमा आउने गोरखापत्र दैनिकमा समाचार रहेको छ। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त? सोल्टी बताइदेऊ नि त।
त्यति पनि थाहा छैन त? एमएम टेलर्स क्या त? रेडिमेड कोट पाइन्छ, सुट 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989
अलिकति क्यास पुगेन, म लिएर आइहाल्छु।
ओइ फक, तेरो कृषि विकास ब्याङ्कमा खाता छैन र?
छैन, किन र?
ल भर्खरै अनलाइनबाट कृषि विकास ब्याङ्कमा खाता खोल त, अनि एडिबिएल स्मार्ट डाउनलोड गरी क्युआर कोड स्क्यान गरी बिल तिर्न त।
वाउ, एसएमएस अलर्ट, इन्टरनेट ब्याङ्किङ अनि कनेक्ट आइपिएस।
ओए ओए, अरू पनि अनलाइन ब्याङ्किङ, टप अप, भिजा कार्ड, डिम्याट, सिएस बा, लकरदेखि किसान कार्ड समेतको सुविधा।
ओहो, सम्पूर्ण ब्याङ्किङ सुविधा त कृषि विकास ब्याङ्कमै रहेछ नि।
त्यो पनि तपाईँ हाम्रो घर आँगनमा।
हो त नि, कृषि विकास ब्याङ्कको उपहार आधुनिक डिजिटल कारोबार, जहाँ पनि जहिले पनि कृषि विकास ब्याङ्कको सुविधा, अहिले पनि कृषि विकास ब्याङ्क लिमिटेड।
अलिकति पानीले त बा,
बिचरा हाम्रा हजुरबा, लाखौं पैसा सिद्धियो, सन्चो हुने छाटै देखिन्न।
होइन, हजुरबाले नातिलाई निकै दुःख दिनुभयो कि क्या हो? खुरुक्कसँग आयुर्वेद पद्धतिबाट कुनै पनि साइड इफेक्ट नहुने गरी विभिन्न रोगको उपचार हुने ठाउँ सविता आयुर्वेद गौशालामा गएर सम्पर्क राख्नुहोस् त।
हामी कहाँ ग्यास, कानो गोला, कब्जियत, अल्सर, अपच, पेट फुल्ने, उल्टी हुने, बिना अपरेशन पाइल्स, पथरी, पिनास, हाइड्रोसिलको उपचार, दम, खोकी, टन्सिल, थाइराइड, छातीको दाग, बाथरो, घुँडा खिने, दुख्ने, युरिक एसिड, नसा च्यापिएको, ढाड दुख्ने, मोटोपन, दुब्लोपन, सुगर तथा ब्लड प्रेसर, जस्तो सुकै यौन रोग सम्बन्धी समस्या, चिडचिडापन, अनावश्यक मनडुली रहने, स्मरण शक्ति कम हुने, मिर्गी, चाया पोतो, डन्डीफोर, सेतो दुबी, चर्म रोग, एलर्जी आदिको स्थायी समाधानका लागि हामीलाई सम्झनुहोस्। सविता आयुर्वेद औषधालय, गौशाला, काठमाडौँ। सम्पर्क 9843006920, 9847965510।
खोक्न फेरि सुरु भयो है? चुरोट छान्नु भनेको मान्नुहुन्न?
खासै खोकी छैन।
थाहा छ, चुरोट खैनी जस्ता सुर्तिजन्य पदार्थ सेवन गर्नेहरूलाई कोरोना संक्रमण भएमा गम्भीर लक्षणहरू देखिने र जटिलता समेत हुन्छ।
थाहा छ, थाहा छ, तिमीले पनि अनेक कुरा थाहा पाउँछौ।
हो त, सुर्तिजन्य पदार्थले फोक्सोमा पहिले नै क्षति पुर्याइसकेको हुन्छ, अनि कोरोना संक्रमण भयो भने झन् क्षति पुर्याउँछ।
अनि अरू?
फेरि चुरोट सुर्ती हुक्का खाँदा हातका औँलाले ओठ, मुख र नाकमा छुने, अझ एक अर्का बीच साटा साट गरी खानेहरूमा त कोरोना सर्ने जोखिम झन् बढी हुन्छ।
हो र, नयाँ तर निकै महत्वपूर्ण कुरा भन्यौ तिमीले। अबदेखि म कुनै पनि किसिमको सुर्तिजन्य पदार्थ खाँदै खान्न।
सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड 19 संक्रमणको गम्भीर लक्षण देखि जटिलता समेत हुन्छ। त्यसैले सुर्तीजन्य पदार्थ कहिल्यै सेवन नगरौं। कोभिड 19 बचौं र बचाऔ। विश्व स्वास्थ्य संगठन नेपाल FCTC सेक्रेटरियट र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। नेपाल भारत बीच महाकाली एकीकृत विकास सन्धि भएको झन्डै 25 वर्षपछि भारतले नहर निर्माणमा तीव्रता दिएको छ। महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण अन्तर्गत महाकाली एकीकृत सन्धि अनुसार भारतले बनाउनु पर्ने 1200 नहर निर्माणमा भारतले 25 वर्षपछि निर्माण कार्यमा तीव्रता दिएको। नहर निर्माण वर्षौँदेखि आनाकानी गर्दै आइरहेको भारतले अहिले रात दिन लगाएर भारततर्फ निर्माण गर्नुपर्ने 1200 नहरको निर्माण कार्य तीव्रता दिएको छ। महाकाली सिँचाइ तेस्रो चरणमा आयोजना कार्यालयका अनुसार भारतले सन्धि अनुसार निर्माण गर्नुपर्ने भनिएको मूल नहरको रेगुलेटर लगायतका निर्माण कार्यमा भारतीय पक्षले तीव्रता दिएको छ। टनकपुर ब्यारेजदेखि भारतीय भूमिमा पनि पर्ने मूल नहरको 1200 मिटर क्षेत्रमा भारतीय पक्षले द्रुत गतिमा निर्माण कार्य गरिरहेको छ। महाकाली सिँचाइ तेस्रो चरणमा आयोजना कार्यालय निर्देशक रणबहादुर बमले भन्नुभयो, भारतीय पक्षले नहर निर्माण गर्नका लागि कपर ड्याम बनाएर महाकाली नदीको पानीलाई नदीको पश्चिमतिर किनारामा लगाएको छ। पानी बगाएपछि भारतीय पक्षले एकदमै तीव्रताका साथ नहर निर्माणको काम अगाडि बढाएका छन्। कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी प्रतिबद्ध कामदार कमिडेट वर्करलाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ। कोरियाको रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको। कोरिया श्रमिक आपूर्ति गर्दै आएका नेपालसहित 16 देशको संक्रमण अवस्थालाई हेरेर कोरिया सरकारले रोजगारी सुचारु गर्ने जनाइरहेको बेला पहिलो प्राथमिकतामा यस्ता कामदार राखिने भएको एचआरडी कोरिया र नेपालका प्रतिनिधिबीच पटक पटक भएको छलफलमा कोरिया प्रवेश गराउने मोडालिटी परीक्षा लगायतका विषयमा समेत छलफल भएको छ। रोजगारदाता परिवर्तन नगरी नियमित 5 वर्षसम्म एउटै रोजगारदाताकोमा काम गर्नेलाई प्रतिबद्ध कामदारका रूपमा लिने गरिन्छ। दक्षिण एसियाली सहयोग संगठन सार्क क्षेत्रमा पहिलो पटक डिजिटल नक्सा मार्फत माटोको परीक्षण सुरु गर्ने मुलुक नेपाल बनेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्र र सिमिट नेपाल र नेपाल सिड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा माटोको डिजिटल नक्सा तयार गरेसँगै नेपाल पहिलो बनेको। बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको शुभारम्भ गर्नुभएको। यसबाट जुनसुकै ठाउँमा माटोको गुणस्तरका बारेमा परीक्षण गर्न सकिनेछ। नारका अनुसार माटोको उर्वरा शक्ति अम्लीयन प्राङ्गरिक पदार्थको यात्रा माटोको बनोट किसानलाई सहजै उपलब्ध गराउने उद्देश्यले मुलुकमा पहिलो पटक माटोको डिजिटल नक्सा तयार गरिएको नार्कले जानकारी दिएको छ। आफ्नो जग्गा मलको मात्रा कति प्रयोग गर्ने कस्तो खालको बाली लगाउने उपयुक्त हुने आफ्नो माटो कसरी सुधार गर्ने भन्ने विषयमा यसबाट किसानले जानकारी दिन सकिने जनाइएको छ। नार्कले सातै प्रदेशमा 23,273 माटोको नमुना परीक्षण गरी नतिजा विश्लेषण गरी नतिजाको लागि आवश्यक पर्ने प्राविधिक अपनाई नक्सा तयार गरेको जनाएको छ। यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने नाकामा सवारी साधनको धुलाई केन्द्र स्थापना गर्नका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ। विभागले नागडुङ्गा सागा चोबार नागार्जुङ शङ्खु टीका भैरव नाकामा धुलाई केन्द्र स्थापनाका लागि विस्तृत प्रस्ताव माग गरेको। इच्छुक कम्पनीलाई फर्म 18 चैतसम्म प्रस्ताव पेश गर्न म्याद दिएका छौँ। विभागका निर्देशक रामचन्द्र पौडेलले भन्नुभयो, इच्छुक फर्मको धुलाई केन्द्र स्थापना गर्न आवश्यक जग्गा धुलाई गर्ने केन्द्रका विभिन्न भागहरूमा डिजाइन धुलाई केन्द्रमा हुने कामको
श्रृङ्खला धुलाइ गर्नका लाग्ने समय, प्रयोग हुने मेसिन र अन्य उपकरण, धुलाइ गर्न लाग्ने पानीको अनुमान, पानीको पुनः प्रयोग गर्न तरिका लगायतका विषयमा प्रस्ताव माग गरिएको छ। 10 वर्ष अघिदेखि सवारी साधनको ट्राफिक चाप र आगामी 10 वर्षमा हुने सवारी चापलाई विश्लेषण गरी प्रस्ताव माग गरिएको जनाइएको छ। कर्मचारी सञ्चय कोषमा लेखाङ्कन विद्युतीय माध्यमबाट गरिने भएको छ। सङ्घीय सरकार र प्रदेश निकायमा कार्यरत कर्मचारीले सञ्चय कोष, निवृत्तिवरण कोष तथा सापटी भुक्तानी रकम वास्तविक समयमै व्यक्तिगत खातामा पुग्ने गरी विद्युतीय माध्यमबाट लेखाङ्कन गरिने भएको विद्युतीय सरकारी लेखा प्रणाली सिगासा मार्फत विद्युतीय कोष हस्तान्तरण एएफटी गरी कर्मचारीहरूलाई सञ्चय कोष, निवृत्ति भरण कोष तथा कर्मचारी सञ्चय कोषको सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको सुरुवात गरिएको महालेखा नियन्त्रक कार्यालयले बुधबार आयोजित कार्यक्रमका बीच राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी र महालेखा नियन्त्रक मधु कुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको यो प्रणालीको कार्यान्वयनबाट कारोबारमा वास्तविक समय माने सञ्चय कोष र निवृत्तिवरण कोष तथा सापटी भुक्तान हुन्छ। यस प्रणालीले गर्दा सञ्चय कोषको रकम व्यक्तिगत खातामा जम्मा नहुने र डराउने, हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने जस्ता समस्या हट्ने जनाइएको छ। प्रविधिको विकाससँगै बैङ्किङ कारोबारमा यसको प्रयोग बढ्न थालेको छ। छिटो र सहज कारोबारका लागि मेसिनले डिजिटल माध्यमबाट भुक्तानी गर्न थालेका छन्। चालु आर्थिक वर्ष 2077-78 6 महिनामा 2.78 अर्बको डिजिटल कारोबार भएको छ। एटिएम कार्ड, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ वालेट, क्युआर बेस पेमेन्ट, पोइन्ट अफ सेल, ई कमर्स लगायत 3,51,00,000 पटकको यस्तो कारोबार भएको केन्द्रीय बैङ्कको तथ्याङ्कमा उल्लेख गरिएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिदार 115.42 रुपियाँ, बिक्री दर 116.02 रुपियाँ, युरो एकको खरिदार 140.26 रुपियाँ, बिक्री दर 140.79 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिदार 163.23 रुपियाँ, बिक्री दर 164.08 रुपियाँ, साउदी अरब रियाल एकको खरिदार 30.77 रुपियाँ, बिक्री दर 30.93 रुपियाँ, थाई बाट एकको खरिदार 3.84 रुपियाँ, बिक्री दर 3.86 रुपियाँ, कुवेती दिनार एकको खरिदार 381.58 रुपियाँ, बिक्री दर 383.56 रुपियाँ, र बहराइन दिनार एकको खरिदर 306.11 रुपियाँ, बिक्री दर 307.70 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।